بہرحال ماہ مبارک میں دوسرا عظیم الشان حکم اللہ تعالیٰ کا زکوٰۃ کا ہے۔ بہت سارے لوگ ماہ مبارک میں زکوٰۃ دیتے ہیں، اصل تو مسئلہ یہ ہے کہ جس آدمی کے پاس جب مال آیا اس مال پر سال گزر گئی اس پر زکوٰۃ واجب ہے، ماہ مبارک کی فضیلت زیادہ ہے۔ بہرحال بولانے بول یعنی سال کا گزرنا ضروری ہے۔ کسی آدمی کو رمضان المبارک میں زکوٰۃ دیتا ہے، بیچ میں رمضان سے چار پانچ مہینے پہلے مال آیا دوسرا، تو اس مال کو بھی ماہ مبارک میں شمار کر کے زکوٰۃ دینی پڑے گی۔ اس کے لیے دو حساب نہیں ہے، ایک رمضان سے پہلے سے دوسرا رمضان میں، سارے مال کو اکٹھا کر کے نیا ہو پرانا ہو رمضان میں، ایک حساب بتایا۔ پہلے زمانے میں سونا چاندی رائج تھا، تو قرآن نے اسی کو پیش نظر رکھتے ہوئے کہا سونے اور چاندی کو کنز کہا، تفصیل میں فرمایا کنز وہ ہے جس کی زکوٰۃ ادا نہیں کی گئی۔ سونا ہو چاندی ہو مال ہو یا تجارت کی گاڑیاں ہو، تجارت کے باغ بغیچے ہو، مکانات ہو، ان تمام کا حساب کر کے زکوٰۃ دینا فرض ہے۔ دوسرا مسئلہ، کسی آدمی کا اپنا رہائش مکان ہے، چاہے لاکھوں کا ہے لیکن استعمال کر رہا ہے، اس پر زکوٰۃ نہیں۔ اپنی سواری کتنی مہنگی ہو اس پر زکوٰۃ نہیں۔ ضرورت کے لیے جتنا بھی سامان ہے، گھر میں مشین ہے، فریج ہے، یا اسی طرح آرام کے اسباب ہیں، گدے وغیرہ، ان کسی چیزوں پر زکوٰۃ فرض نہیں۔ اور زکوٰۃ کس کو دے سکتا ہے؟ آدمی زکوٰۃ اپنے ماں باپ کو نہیں دے سکتا، چاہے ضرورت مند ہو۔ اپنی زکوٰۃ اوپر ہو اپنے دادا دادی نانا نانی، اور نیچے تک اپنی آر اولاد پوتے پوتیوں کو بھی نہیں دے سکتا۔ جہاں اپنا خون جاتا ہے ان کو زکوٰۃ نہیں دی جائے گی۔ زکوٰۃ صرف اور صرف غریبوں کا حق ہے، مسکینوں کا، ضرورت مند لوگوں کا حق ہے۔ نماز کے مکروہات ہیں، وضو کے ہیں، روزے کے ہیں، زکوٰۃ کے بھی ہیں۔ سب سے پہلے زکوٰۃ کی ابتدا اہل قرابت سے کی جائے گی۔ آدمی اپنی زکوٰۃ اپنے بھائی کو، اپنی بہن کو، اپنی خالہ کو، اپنی پھوپھی کو، اپنے بھانجوں کو، اپنے بھتیجوں کو، ضرورت مند ہے، مستحق ہے، ان سب کو دے سکتا ہے، اور شروعات انہیں سے کرنے کا حکم دیا۔ اپنے اہل قرابت مستحق ہیں، آدمی دوسروں کو دے رہا ہے، اتنی مکروہ تنزیہی لکھا پتہ و تعلق میں دور مختار میں علامہ شامی نے، اور اقصد الفتاوا میں اس کو مکروہ تنزیہی لکھا ہے۔ اپنے ہی گھر میں مستحق ہیں، دوسروں کو دے رہا ہے۔ ہاں، جو بڑے بڑے مالدار ہیں ان کے لیے مکرو نہیں ہے، ان کا مال تو ہر جگہ جائے گا، لیکن جن کی دشاؤں کی کم زکوٰۃ ہے، تو پہلے اپنے گھر کی خبر لیں، اپنے ماں باپ کو زکوٰۃ نہ دے، ہدیے سے ان کی مدد کریں۔ ایک دن میں ایک پروان ہمیں چڑھا، ماں باپ کو زکوٰۃ نہیں دی جا سکتی۔ دوسرے نمبر پر اہل قرابت سے، پھر محلے میں، اپنے تعلق والوں میں، اپنے دوستوں میں جو مستحق ہیں، ان کو خاموشی سے دیں۔ دل میں نیت کرنا ضروری ہے زکوٰۃ دیتے ہوئے، زبان سے کہنا ضروری نہیں ہے۔ زید نے زکوٰۃ کا کور نکالا، عمر کو دینا ہے تو پہلے بھائی جو رمضان ہے اپنی ضروریات پہ استعمال کر لیں، لیکن دل میں نیت کر لیں کہ اللہ یہ زکوٰۃ ہے تیرے لیے دے رہا ہوں، اسے قبول کر لے، بقیہ میرے پاس مال کو پاک صاف کروا دے۔ ایمان والوں کی اتنی یعنی ادب اور احترام کو محفوظ رکھا گیا کہ ہر ایک کی عزت کو باقی رکھتے ہوئے ان کو زکوٰۃ پہنچائے، اور تحقیق خوب کر لے، زکوٰۃ کا معاملہ ہے، بغیر تحقیق کے مستحق نہیں تھا آپ نے دے دی، زکوٰۃ ادا نہیں ہوگی۔ آپ کو اتنی زکوٰۃ دینا پھر واجب رہے گا آپ کے ذمے۔ اس نے کہا تحقیق پر ثواب، رشتے داری میں دے رہے ہیں تو دگنا ثواب، اور نہیں کہیں تو تیسرا ثواب۔ نماز پڑھے گا، روزہ رکھے گا، تلاوت کرے گا، फिर कहा अपने शहर के तुलबा हैं उनको दे, ये दीनी कामकाज में लगे, पहले इल्म है, पहले तबलीग है, पहले जिक्र है, इनको दे। फिर अल्लाह ने ज्यादा इस्तेदाद दी है तो बाहर भेजे, बाहर वालों को, जैसे मदारिस वाले, मसाजिद वाले, संस्था वाले आते कि पहले अपने घर से इब्तिदा करेंगे। ये तरीके का बताया, घर में कोई नहीं है, महल्ले वालों को दे, तहकीक करके दे, हमारी माल, हमारी जकात, हमारा माल सही जगह लगे। दूसरे नंबर पर अमर ने जैद को कर्जा दिया बोला कर, तब इसकी जकात कौन अदा करेगा? जिसने कर्जा दिया उसको इसकी जकात अदा करनी पड़ेगी, चाहे कर्जे हसना हो, हरों पर जिसके आने की उम्मीद हो कि वापस आएगा, तो उस कर्ज की जकात जिसका है उसको देनी पड़ेगी, जिसने पैसा दिया। जब दिया अपना साल जब होगा उस साल में इसको मिलाकर इनकी जकात देंगे। पांचवे नंबर पर जकात का माल मस्जिदों में नहीं लगाएंगे, जकात का माल मस्जिदों में इसलिए नहीं, देखो अल्लाह का दरबार है, लिल्लाह रकम लगाएंगे। जकात का माल मकातिब में नहीं लगाएंगे, यहां भी लिल्लाह लगाएंगे। जकात का माल बड़े इदारों में लगा सकते हैं कि वहां बाहर के बच्चे रहते, हॉस्टलों में इनके खाने पीने का नजम इंतजाम अराकीन करते हैं, तो तबलीग के बाद ये लोग हुआ कि हमारे जकात वहां अदा हो जाती। सातवें नंबर पर अपनी मातहती में किसी का कारखाना है, दुकान है, गाड़ी है, तो कोई अपना ड्राइवर है, कंडेक्टर है, तो उसको जकात की रकम उसकी तनखा में नहीं दे सकते। तनखा और पगार के अलावा अगर मुस्तहिक है तो खुशी के साथ इनको दे, इनाम कह के, हदिया कह के, आपकी कारगर्दगी अच्छी है यू कहते हुए उनको दे सकते हैं, क्योंकि जकात का मसला है, जकात उजरत में नहीं दी जा सकती। अगर किसी ने जकात उजरत में दी, तनखा में दी, पगार में दी, तो जकात अदा नहीं हुई, ये तो उसका हक है जो उसने महाना मेहनत किया, काम किया। जकात देनी ही है, मुस्तहिक है, तो फिर इनको अलग से दे, बोनस कहकर दे दे, रमजान में किरानी में काम लगेगा, किसी की दुआ लगेगी। जकात को तावान न समझना, टैक्स नहीं है, ये तो अल्लाह ने दिया है, अल्लाह ने फर्ज किया है हमारे जरिए गरीबों, मोहताजों, यतीमों, असीरों और बेवाओं का तआवुन हो जाए, और तआवुन करना ही जरूरी है। अगर किसी ने गफलत में मसले के इल्म न होने की वजह से पिछले सालों में जकात अदा नहीं की, तो इस साल में सबकी मिलाकर अदा कर दे, और ताखीर पर तौबा इस्तिगफार है। हाँ, एक चलो अदा नहीं करेंगे, तौबा करेंगे तो तौबा कबूल नहीं है, तौबा ताखीर की है कि वक्त पर जकात न दी, इस पर तौबा है, वरना बहरहाल जकात तो देने ही देने। एक आदमी के पास यूं समझो कि आज 17 तारीख है पांचवें महीने की 2019, 5 लाख रुपया है, अब आइंदा साल 17 तारीख में इस पर जकात फर्ज होगी, इससे पहले पहले पांचवा महीना आने से पहले पहले 2-3 महीने पहले वो पैसे इस्तेमाल हो गए और कुछ न रहा, उस पर कुछ जकात वाजिब नहीं होगी, साल गुजरने के बाद जकात दी जाएगी। हाँ, जो पुराना निशाब वाला है तो उनमें जो बकिया माल है उस पर हो, ये बड़े बड़े टोले और गाड़ियां और मशीनें, इन पर कोई जकात नहीं, इनकी आमद पर जकात है, इसलिए कहते हैं इनका पूरा पूरा हिसाब रखा जाए ताकि एक पैसा भी हमारा जकात में कम न हो। सहाबी रसूल हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत आलिया में आए और कहा अल्लाह के नबी, ये मेरा माल है, इतनी जकात है, मैं ज्यादा देना चाहूंगा, क्या अदा होगी? कहा सुभान अल्लाह, अल्लाह आपको और ज्यादा अजर देंगे, ये तो गरीबों की आप मदद कर रहे हैं, खास तौर पर एक किराने वाले, दुकान वाले, या और जितने भी कपड़ों की दुकान वाले, या इसी तरह कागजात की दुकान वाले, या नोटबुक की दुकान वाले, ये जितनी भी छोटी बड़ी तिजारतें हैं, इनको अपने हर चीज का हिसाब लगाकर जकात देनी पड़ेगी, अटकल से नहीं। हाँ, शरीयत अटकल को नहीं मानती, तहकीक को मानती है कि पूरे निशाब की पीर है तो उसके अंदाज से दी जाए। पंद्रहवा मसला ये है, किसी ने जागीर खरीदी, जमीन खरीदी, मकान खरीदा, प्लॉट खरीदा, नियत बेचने की है, एक साल पहले खरीदा, मिसाल के तौर पर 5 लाख कीमत थी, तो 5 लाख पर जकात नहीं आएगी। अभी आज उस पर फर्ज हुआ, साल गुजरा, आज की कीमत पर जकात देनी पड़ेगी। अगर मार्केट में 5 के 4 हुए तो 4 की देनी पड़ेगी, और 5 के अल्लाह ने बरकत करके 8-10 लाख कर दिए तो 8-10 लाख पर जकात होगी। बहुत सारे लोग ये समझते हैं कि हमने जमीन पर वो गिरा था 1980 में, 2000 का 2000 की बिचारे जकात देते हैं ना, अब 19 से लेकर अब तक जो इस पर कीमत रहेगी उस कीमत पर देनी पड़ेगी, और जमीन की पैदावार पर खुशर वाजिब हो जाएगा। तो सारी चीजों में जकात है, जानवर पाले हैं जानवरों पर, बड़े बड़े मच्छी फार्म लोग पालते हैं, आजकल मुर्गी फार्म हो गए बड़े बड़े, से जितना बड़ा गोदाम जाती हो किराए का उस गोदाम पर कोई जकात नहीं। हाँ, उसके जो चूजे हैं बच्चे हैं बड़े होकर जब बेचे जाएंगे और जो उसकी कीमत होगी इन कीमत पर फिर उसका हिसाब लगाकर इन पर जकात देना फर्ज होगा। ये सोने चांदी आमतौर पर मस्तूरात में ये है कि कच्चा है तो जकात देती है और इस्तेमाल करती है, कैसी जो भी चीजें इस्तेमाल में है तो इनमें जकात नहीं। हाँ, सोने चांदी के अलावा बाकी इस्तेमाल की चीजों पर जकात नहीं, लेकिन सोना चांदी कच्चा हो, इस्तेमाल में आता हो ना आता हो, या ऐसे हिफाजत के लिए रख लिया हो, तो इन तमाम पर जकात फर्ज है। अगर जकात अदा कर दी, अल्लाह इसकी बरकत से हमारे उम्मत की हिफाजत फरमाते, इसलिए फरमाए दो चीजों से एहतियात करना, एक जकात को टैक्स न कहना, दूसरा किसी पर इल्जाम न लगाना। कारून को इतना माल मिला, इब्ने असीर लिखते ऐसे कारखाने वाला आज तक कोई पैदा नहीं हुआ। इन कारून कान मिन कौम मूसा फबहा अलैहिम व आतैनाहु मिन अल-कुनूज, कर्ज की जमा कुनूज है, खजाना है, खजाने अल्लाह ने दिए, और बड़े बड़े पहलवान उस जमाने की उसके खजानों और उसके कारखानों की चाबियां उठाते थे, तो चाबियां इतनी शकील और वजनी थी तो खजानों में क्या कुछ नहीं होगा। हजरत मूसा अलैहिस्सलाम की शरीयत में तौरात में ज़कात फर्ज थी, तौरात ने तकरीर को बुलाया और कहा तकरीर कीजिए, अल्लाह के अहकाम बयान कीजिए, बयान करते करते कहा अल्लाह ने ज़कात फर्ज की। एक औरत को खरीदा और ऊपर इल्जाम लगाया, औरत खड़ी हुई और बोलना चाह रही थी लेकिन बोल नहीं पा रही, कहा बोलो क्या हुआ, तो कारून ने वकालत करते हुए कहा कि यूं कह रही है कि तुमने मेरे साथ गोया के जिना किया है। नबी पाक होते हैं नबूवत से पहले भी, नबूवत के बाद भी सहाबा महफूज है, इनसे कोई गुनाह होता ही नहीं नबियों से, क्योंकि इनसे तो दुनिया में दीन का काम लेना। तो बहरहाल हजरत मूसा अलैहिस्सलाम ने औरत से पूछा हकीकत क्या है बयान करो, तो उसने कहा इसने मुझे माल की लालच दी है और कहा इनके दामन को दागदार करना, इसने कहा किसी के बातों पर आकर किसी अकीक मर्द औरत को यानी कभी भी ऐसा इल्जाम न लगाना। इमाम मालिक रहमतुल्लाह अलैह ने रोंगटे खड़े कर देने वाला और दिल की कायनात को सरारत से नूर की तरफ लाने वाला एक अजीब और गरीब वाकिया लिखा। लिखते हैं कि एक मर्तबा एक औरत का इंतकाल हो गया, तो बिचारी मर गई। अब दूसरे औरत ने लोगों से कहा कि तो आपस में बात कर रहे थे मरी पाक है नीक है, और कहा ऐसे भी कोई भी मर जाए मरने वालों की बुराई से तस्करा न करे। हजरत इकरमा इस्लाम लाने के लिए आ रहे थे, आपने सहाबा को आगे से देख कर खबरदार किया इसके बाद के जितने भी काले करतूत है किसी का तस्करा मत करना, मुर्दा तो चला गया लेकिन जिंदों को उससे तकलीफ होती, हमारे तो मुसलमान है, इनके बाप नहीं किया था, इनके दादा नहीं किया था, फुलानी नहीं किया ना, हमारी शरीयत इतनी पाकीज़ा है अगर इस पाकीज़गी को इख्तियार कर ले तो आदमी का जाहिर और बातिन भी पाक हो जाता है। तो बहरहाल गुस्ल दे रही थी और कफन पहनाया और यूं औरत ने कहा कि अरे तुम तो इसकी پاکیزگی کی تیاری شہادت دیتے ہو، میں نے تو اس کو کھلا گھر سے نکلتے ہوئے دیکھا۔ مردی عورت نے اسی وقت اس زندہ عورت کا ہاتھ پکڑ لیا۔ عبرت کے لیے واقعات ہوتے ہیں۔ علماء کو بلایا، مفتیوں کو بلایا، دانشوروں کو بلایا، بات سمجھ میں نہیں آتی۔ زندہ والے کہتے مردے کا ہاتھ کاٹ لو تاکہ زندہ چھوٹ جائے، مردہ والے کہہ رہے زندہ کا کاٹ لو تاکہ جلدی تدفین ہو جائے۔ آپس میں لڑائی ہو رہی۔ امام مالک کو بلایا کہ ایسا ایسا مسئلہ ہے، کیا کرے؟ تحقیق کی اور پوچھا تم نے اس پر بھی الزام لگایا؟ کہاں ہاں کہا کہاں کہا زنا کا۔ تو کہا یہ عورت پاک دامن ہے، اس کی علامت ہے۔ کہا 80 کوڑے مارو اس کو۔ جب 80 کوڑے جو شریعت کی حد ہے کسی نیک مرد عورت پر تہمت لگانے کے، تو 80 کوڑے مارے تب اس کا ہاتھ مردے نے سورا۔ اسی طرح قارون نے سازش رچی اور عورت کو کھڑا کیا اور تہمت لگائی۔ موسیٰ علیہ السلام تو نبی تھے، کلیم اللہ تھے، ان پر تو وہی آتی۔ اللہ سے کہا یا اللہ یہ کیا مانگ رہا ہے؟ فوراً سجدے میں گر گئی، سجدے میں وہی آئی کہ اللہ اے موسیٰ، میں نے زمین کو تیرے اختیار میں کر دیا، تو جو کہے گا یہ قارون سے نمٹے۔ تو کہا یہ زمین قارون کو پکڑ لے، تو گھٹنوں تک پکڑا۔ قارون آہوزاری کر رہا ہے موسیٰ بچاؤ، موسیٰ بچاؤ۔ مسلمان تھا قارون، اور رشتے داری میں حضرت موسیٰ کا علماء نے لکھا ہے کہ برادر تھا، یعنی چچازاد بھائی تھا۔ ہاں جب کسی کا دل دکھتا ہے تو اللہ تعالیٰ کا عذاب دیکھتا نہیں کون ہے، نبیوں کی اولاد میں ہے یا نبیوں کا برادر ہے یا اولیاء کا کور پوتا ہے، اللہ تعالیٰ انہیں دیکھتے۔ اس لیے اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے اتقی دعوت المظلوم، مظلوموں کی آہوں سے بچنا، بیواؤں، یتیموں، علماء اور صلحاء کی آہوں سے بچنا۔ اس سفیر بیچارے رحم آتا ہے اتنی گرمی میں، اپنے لیے نہیں دین کی اشاعت کے لیے آتے، دل کھول کر بیچاروں کا ماشاءاللہ تعاون کرتے، کرنا چاہیے۔ ہمیں مسجد سے گھر جاتے ہوئے پسینہ چھوٹ جاتا ہے، اے بیچارے 5 دن 6 دن شہر کے کونے کونے میں ایک علمی اشاعت کے لیے بیچارے۔ کہ اللہ کے نیک بندے ہوتے، کوئی تفصیل پر آنے والا، کوئی حدیث پر آنے والا، کوئی محکمین، یہ کوئی سفیر نہیں ہوتے، یہ خود پڑھاتے ہیں بیچارے۔ لیکن حالات ایسے ملکی ہو گئے کہ مجبوراً آنا پڑتا ہے۔ المختصر کرتے ہوئے دوسری مرتبہ حضرت موسیٰ علیہ السلام نے زمین سے کہا کور پکڑ، تو اس کو پیٹ تک پکڑ لیا۔ تیسری مرتبہ کہا تو آج تک مصر کی زمین میں گھستا جا رہا، نہ خزانوں نے بچایا، نہ دوستوں نے بچایا، نہ اس کے مال و اموال نے اسے بچایا، نہ اس کی زمین و جاگیر ملاق نے اسے بچایا، بچانے والی ذات اللہ کی تھی۔ اگر اللہ کا اس حال میں بھی آسرا لے لیتا، اللہ تعالیٰ اس کو بچا لیتا۔ موسیٰ پر وحی بھیجی، اے موسیٰ 3 مرتبہ جب میرے بندے نے تجھے عاجزی کی، اگر ایک مرتبہ بھی یا موسیٰ کی جگہ یا اللہ کہہ لیتا تو میرا نظام اور میرا رحمت حرکت میں آتی اور اس کو بچائے۔ اللہ کی اتنی کریمی ذات ہے۔ لیکن ایک آدمی کا دل دکھا، ایک نبی کے اوپر تہمت لگائے اور نبی کو دعوتدار، نبوت کو دعوتدار کرنے کی کوشش کی، وہ بھی آخر دل لگتے ہیں۔ اس نے فرمایا اولیاء اکرام کو جو آدمی تکلیف دیتا ہے، کوئی اللہ سے جنگ کا وہ اعلان کر رہا ہے۔ تو بہرحال یعنی اس نے زکات کو تاوان کہا، اور اصل ان کی شخصیت کو دعوتدار کر کے اپنی زکات کو محفوظ، اپنی زکات کو نہ دینے کا اس نے پلان کیا۔ تو دوستو اللہ نے مال دیا ہے، بہت اس کا شکر مانے۔ اتنے لوگ بیچارے ہوں گے جن کے پاس کچھ نہیں ہوتا، اللہ نے ہمیں مال دیا تو اس میں سب کا حق ہے۔ ایک بزرگ کھانا کھا رہے تھے، کھانے کے بعد کچھ چھوٹی روٹی تھی، اس سے بڑی کچھ روٹی کی، کچھ زردہ کی، کچھ اس سے باری کی، اور 4 جگہ الگ الگ ڈالے۔ کسی نے کہا حضرت یہ کیا کہا؟ کہا بڑے ٹکڑے اس لیے ڈالے تاکہ کتے کھائے، درمیان اس لیے تاکہ بلی کھائے، تھوڑے موٹے اس لیے تاکہ مکوڑے کھائے، اس سے باریک زردہ اس لیے دیے تاکہ چوہیا کھائے۔ نیکوں اور سخی کے مالوں میں سب کا حصہ ہوا کرتا ہے۔ اللہ تعالیٰ مجھے بھی آپ کو بھی عمل کے طور توفیق عطا فرمائے اور ماہ مبارک میں نماز تراویح روزے کے ساتھ ساتھ ہر صاحب نصاب اور عورت کو اللہ تعالیٰ زکات ادا کرنے کی توفیق عطا فرمائے، اور جو طریقۂ کار 16 فصلوں میں بتایا ان میں تحقیق کر دی جائے تاکہ ہماری زکات صحیح جگہ پہنچے، کسی غریب کے اندر دعا بھی لگ جائے۔ یہ ہمارے یہاں 2001 میں زلزلہ آیا، ہمارے یہاں سے وقت گیا تو اس وقت نے ایک عورت کو دیکھا جو برادران وطن تھی، تو لین میں کھڑے تھے تو لین سے الگ تھے، تو یہ لوگ ان کے پاس گئے اور پوچھا تو کیوں نہیں آتی یہاں؟ تو اس نے کہا ہمارا تو سونے چاندی کا روپال تھا، سارا ختم ہو گیا، ہم دینے والے تھے، میری غیرت اندر سے کہہ رہی تو کیا لے رہی۔ کیسے بھی ہوتے ہیں بچارے، مستحق ہوتے ہیں لیکن ایک غیرت ہوتی ہے، حالات ہیں بدلتے رہتے ہیں، کبھی مال والے ہوتے ضرورت مند ہو جاتے، کسی زمانے میں ضرورت مند تھے، کچھ بھی نہیں تھا نہ رہنے کا نہ کھانے، اللہ نے ان کو دے دیا۔ اس لیے جو نیچے سے اوپر جاتے ہیں وہ خوب خیال کرتے ہیں، اور جو اوپر سے نیچے آتے ہیں ان کو اتنی عظمت نہیں ہوتی الا ماشاء اللہ۔ نیچے سے اوپر جانے کا مطلب جو غربت سے نکل کر مال والے بنتے ہیں، کیونکہ وہ تو غربت سے آئے ہیں، اس لیے ان کو غریبوں کا حال معلوم ہوتا ہے، اس لیے غریبوں کا خوب خیال رکھنا چاہیے۔ جو بیچارے بعض لوگ ایسے کماتے تو ہیں لیکن کم تنخواہ ہوتی ہے، روزانہ کمائے روزانہ کھائے، آل اولاد زیادہ اخراجات زیادہ ہوتے ہیں بیچاروں کے۔ اب ایسے اگر مستحق ہیں تو ایسوں کو بھی زکات دے سکتے ہیں۔ وآخر دعوانا الحمدللہ رب العالمین۔